स्वास्थ्य सचेतनाको लागि अनलाइन रेडियो हिमालीश्वरहरू प्रस्तुत गर्दैछ स्वास्थ्य छलफल। म रोमन अधिकारी स्वास्थ्य क्षेत्रका विविध व्यक्तित्वहरू समक्ष हाम्रै जीवनसँग जोडिएका रोग निरोग र निदानका विषयहरूमा कुराकानी गर्दैछु। आफू पनि सुन्नुहोस्, अरूलाई पनि सुन्न प्रेरित गर्नुहोस्। हिमाली स्वरहरूमा कार्यक्रम स्वास्थ्य छलफल
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको यो कार्यक्रम हो स्वास्थ्य छलफल। स्वास्थ्य छलफलमा आज हाम्रा साथी रोमन अधिकारी युरिक एसिडको बारेमा डाक्टर सुमन अधिकारीसँग कुराकानी गर्दै हुनुहुन्छ। हाम्रा साथी रोमन अधिकारी केही समय अगाडि नेपाल जानुभएको बेलामा नेपालमै डाक्टर सुमन अधिकारीसँग युरिक एसिडको बारेमा कुराकानी गर्नुभएको हो। आउनुहोस्, स्वास्थ्य छलफलमा स्वागत गरौँ रोमन अधिकारीको साथमा डाक्टर सुमन अधिकारीलाई।
न्युयोर्क सहरबाट सञ्चालित अनलाइन रेडियो हिमालीश्वरहरूको स्वास्थ्य छलफल कार्यक्रमबाट म रोमन अधिकारीको नमस्कार। आजको कार्यक्रममा म काठमाडौँ मेडिकल कलेजमा अध्ययन गर्नुभएका डाक्टर सुमन अधिकारीसँग युरिक एसिडको बारेमा छलफल गर्न गइरहेको छु। डाक्टर साहब, तपाईँलाई हाम्रो कार्यक्रम स्वास्थ्य छलफलमा स्वागत छ। एउटा रोगसँग मान्छेको आत्मबलको, मान्छेको विचारको कस्तो सम्बन्ध हुन्छ र युरिक एसिडसँग पनि कस्तो खालको सम्बन्ध छ, अथवा जुनसुकै रोगसँग पनि मान्छेको विचार, तनाव, यस्ता खालका कुराहरू, मनोवैज्ञानिक कुराहरूको कस्तो सम्बन्ध छ, यसबारेमा अलिकता प्रश्न पारिदिनुहोस् न।
हजुर, कस्तो हुन्छ भन्दा अब तनाव अथवा स्ट्रेसको कारणले चाहिँ मानिसको स्वास्थ्यमा असर पार्छ नि। असर अब पार्ने माध्यमहरू एउटा डाइरेक्ट असर हुनसक्छ, जसले चाहिँ शरीरमा भएका हर्मोन्सहरू, केमिकलहरूलाई चाहिँ बढाएर जुन इन्जाइम्सहरू पैदा भइरहेको हुन्छ ती इन्जाइम्सहरू कम हुने अथवा बढाउने एउटा त्यो माध्यम हुनसक्छ। अर्को भनेको स्ट्रेसले गर्दाखेरि कतिपटक चाहिँ रोगहरूलाई प्रेसिपिटेट गर्ने हुन्छ
अथवा स्टिमुलेट गर्ने
हुन्छ। हजुर, सो सामान्य रूपमा भन्नुपर्दा स्ट्रेसले चाहिँ प्रायः जसो रोगलाई बढाएको देखिन्छ। र युरिक एसिडको हदमा चाहिँ स्ट्रेसले अब डाइरेक्टली त्यस्तो असर गर्ने चाहिँ देखिन्न। कुनै खालको यो हाइपर युरेसेमिया भन्छ, युरिक एसिड बढ्ने कन्डिसन, त्यो जुन शरीरमा इन्जाइमको डिफिसियन्सीको कारण हुन्छ, त्यस्तो अवस्थामा असर गर्न सक्छ कि भन्ने जस्तो कुराहरू चाहिँ पाइएको छ।
हजुर, यो युरिक एसिड चाहिँ कस्तो खालको, यो बाथ रोग अथवा युरिक एसिड कस्तो खालको शारीरिक बिरामी हो, यसबारेमा पनि बताइदिनुहोस्।
युरिक एसिड चाहिँ कस्तो रोग हो भन्दा अब हाम्रो शरीरमा प्रोटिनहरू हुन्छ, जुन प्रोटिनहरू चाहिँ अमाइनो एसिड्सबाट बनेका हुन्छन्। ती अमाइनो एसिड्सहरूमा एक खालको तत्त्व हुन्छ जसलाई हामीले न्युक्लियोटाइड्स भन्छौँ। यी न्युक्लियोटाइड्सहरूको मेटाबोलिजम भएर चाहिँ प्युरिन्स र पाइरिमाइडिन्स भन्ने न्युक्लियोटाइड्स हुन्छ, यिनको मेटाबोलिजम भएर युरिक एसिड बन्ने हो। र बाथ रोगमा के हुन्छ त भन्दाखेरि तपाईँको युरिक एसिड चाहिँ शरीरमा सामान्यतया भए पनि यसको मात्रा बढ्दै जाँदाखेरि शरीरका विभिन्न अङ्गहरूमा चाहिँ युरिक एसिड जम्मा हुने हुनाले बाथ रोग चाहिँ देखा पर्छ।
मलाई बाथ भयो भन्नु र युरिक एसिड भन्नुमा केही फरक छैन?
अब सामान्यतया हामीले बाथ रोग भनेर चाहिँ रिमेटोइड आर्थराइटिस भनेर बुझ्छौँ, अथवा रिमेटिक, अब मुटुको बाथ रोग भनेर चाहिँ रिमेटिक हार्ट डिजिज हुन्छ।
हजुर,
र अरूको हुन्छ रिमेटोइड आर्थराइटिस, त्यसलाई चाहिँ बाथ रोग भन्छौँ।
हजुर,
अब युरिक एसिडको हकमा चाहिँ युरिक एसिड बढ्ने अवस्थालाई हामीले हाइपर युरेसिमिया भन्छौँ।
हजुर,
र हाइपर युरेसिमिया भएपछि यसले गर्ने जुन रोग हुन्छ त्यसलाई चाहिँ गाउट भन्छौँ।
ए, गाउट यो ठ्याक्कै नेपाली चाहिँ यसको शब्द,
यसको नेपाली ठ्याक्कै शब्द चाहिँ छैन।
अनि यो युरिक एसिड अब वंशाणुगत हुने अथवा कुन उमेरकोलाई हुने, कस्तो उमेरकोलाई हुने, मतलब महिला पुरुष के छ वास्तवमा, यो यसको अवस्था के छ युरिक एसिडको?
यसको बारेमा के छ भन्दा युरिक एसिड सामान्यतया केटा मान्छेहरूलाई, लोग्ने मान्छेहरूलाई चाहिँ बढी हुन्छ। आइमाईले भन्दा 10 गुणा बढी लोग्ने मान्छेलाई हुन्छ भन्ने मान्यताहरू पाइएको छ, किताबहरूमा पढ्न पाइन्छ। र युरिक एसिड चाहिँ प्रायः जसो 40 उमेर कटेपछि चाहिँ भएको देखिन्छ। र यो चाहिँ वंशानुगत हो कि होइन भन्ने सवालमा, यो जुन युरिक एसिड बढ्ने अवस्था छ गाउट, यो दुई खालका हुन्छन्, प्राइमरी र सेकेन्ड्री भन्छौँ हामीले। प्राइमरीमा खासै हुँदैन, सेकेन्ड्रीमा कुनै कुनै खालको युरिक एसिड बढ्ने अवस्था हुन्छ इन्जाइमको कारण, त्यो चाहिँ वंशानुगत हुनसक्छ।
सामान्यत यो गाउट युरिक एसिड, अब यो यसको लक्षणहरू चाहिँ कस्तो हुन्छ?
युरिक एसिडको लक्षणहरू अब सामान्यत लक्षण भन्नु हुँदा पहिला एउटा कुरा के भन्नु हुँदा, हाम्रो शरीरमा युरिक एसिड हुन्छ र ब्लडमा यसको मात्रा चाहिँ 3-7 तिनदेखि 7 मिलिग्राम पर डेसिलिटर हुन्छ। जब 7 मिलिग्राम पर डेसिलिटरभन्दा बढी हुन्छ तब हाइपर युरेसिमिया हुन्छ र प्रायः जसो हाइपर युरेसिमियाले गर्दा गाउट हुन्छ। भनेपछि गाउटको लक्षण के हुन्छ त भन्दा, यसले सबैभन्दा पहिला चाहिँ हाम्रो शरीरका जोर्नीहरूलाई असर गर्छ, त्यो पनि मुख्यतः खुट्टाका जोर्नीहरू। त्यसमा पनि सबैभन्दा बढी लक्षण देखा पर्ने चाहिँ बुढी औँलाको जोर्नी,
बुढी
औँलाको जोर्नी। त्यो चाहिँ पहिलो कुरो रातो हुन्छ, सुन्निन्छ र एकदम साह्रै दुख्छ। बिरामीले चाहिँ आफ्नो जिन्दगीको सबभन्दा धेरै दुखाइ अनुभव गरेको हुन्छ त्यो अवस्थामा। र कहाँसम्म भन्दा पनि मोजा लगाउन अथवा त्यो जुन गाउट भएको अङ्ग छ त्यसमा कपडा पर्दा पनि दुख्ने अवस्था हुन्छ।
भनेपछि यो जोर्नीहरूमा जस्तो हातको आँख्लाहरूमा अथवा कतै पनि जोर्नीहरूमा दुखिहाल्यो भने मान्छेले मलाई युरिक एसिड भएको छ भनेर शङ्का गर्न मिल्छ मिल्दैन?
शङ्का गर्न मिल्छ। युरिक एसिडले सबभन्दा पहिला खुट्टाका जोर्नीहरूलाई असर गर्छ, त्यसपछि बिस्तारै हातका जोर्नीहरू, नाडीहरूलाई पनि असर गर्न सक्छ।
ए अच्छा, यो चाहिँ अन्तिम यसको चाहिँ फाइनल डिसिजन भनेको चाहिँ लक्षणभन्दा पनि ल्याबोरेटरी टेस्ट गरेपछि मात्रै पत्ता लाग्न सक्छ?
हजुर हजुर।
अनि अब अर्को कुरा, यो युरिक एसिड चाहिँ अब बढ्यो कसैलाई बढ्यो भने कस्तो अवस्थामा यो वास्तवमा खतरापूर्ण हुनसक्छ?
युरिक एसिड आफैमा अब यसका जुन चारवटा चाहिँ स्टेज हुन्छ युरिक एसिड बढ्ने गाउटका, पहिलो चाहिँ एक्युट गाउटी आर्थराइटिस भन्छ। यो अवस्था भनेको चाहिँ साह्रै नै दुखाइपूर्ण अवस्था हो अघि भनेको जस्तो। त्यसपछि अर्को अवस्था हुन्छ इन्टरक्रिटिकल पिरियड भन्छ, जतिखेर सिम्टम्सहरू अथवा लक्षणहरू देखेका हुँदैनन्। अर्को पिरियड हुन्छ क्रोनिक गाउटी आर्थराइटिस अथवा क्रोनिक टोफेसियस गाउट भन्छ, जसमा चाहिँ युरिक एसिडहरू चाहिँ सानसानो टुक्रा बनेर जोइन्टमा अथवा चाहिँ जम्मा हुन्छ। त्यसले गर्दाखेरि अब यो एक्युटमा त्यति लाइफ थ्रेटनिङ हुँदैन, त्यति चाहिँ असर गरिहाल्ने भन्ने हुँदैन, खालि दुखाइ हो मुख्य। र क्रोनिक गाउटमा के हुन्छ अथवा क्रोनिक बाथरोग भनौँ, युरिक एसिड बढेको अवस्थामा चाहिँ मृगौलामा पत्थरी भन्ने सम्भावना हुन्छ। त्यस्तै मृगौलाको नलीमा चाहिँ पत्थरी जम्मा हुनसक्ने सम्भावना हुन्छ। साथै यसले मृगौलालाई असर गरेर क्रोनिक रेनल फेलियर त्यो अवस्थामा पुर्यायो भने त्यतिखेर यो चाहिँ अलिक डरलाग्दो हुनसक्छ।
अनि कसैलाई युरिक एसिड भयो, ल्याबोरेटरी टेस्ट भयो भन्दाखेरि डाक्टरले औषधि पनि सुरु दियो होइन, मान्छेले औषधि पनि खान सुरु गर्यो। अब मान्छेहरूले खानपान चाहिँ मान्छेहरू एकदमै धेरै बारेको, एकदमै धेरै कन्सियस भएको, अब खानु हुँदैन यस्तो उस्तो भन्छन्। औषधि नै सुरु गरेपछि पछाडि मान्छेले आफ्नो खानपान चाहिँ कस्तो गर्न सक्छ, कस्तो गर्नुपर्छ?
अब युरिक एसिडको ट्रिटमेन्ट भन्नाले पहिलो कुरा त आफ्नो जीवनमा भएका कुराहरूलाई चाहिँ मोडिफाई गर्ने नै हो। जस्तै एक्सर्साइज गर्ने, त्यसमाथि खानामा ध्यान दिने, अब खानेकुरा के खानु हुँदैन, के बार्ने त भन्दाखेरि अब हामीले भन्नुपर्दाखेरि प्रायः भन्ने गेडागुडी, त्यसपछि मसरुम च्याउ, त्यस्तै सी फुड्स भन्छौँ हामीले समुद्रमा पाइने जुन खानेकुराहरू, अब हामी नेपालमा त्यति छैन तर बाहिर पाइने ती कुराहरू, त्यस्तै अल्कोहल पनि कम गर्नु पऱ्यो। यी कुरा हुन् मुख्य रूपमा, यिनै हुन्।
ए खानपान चाहिँ मतलब औषधि नै सुरु गरिसके पछाडि मतलब कति धेरै मुख बार्नुपर्ने हो, अथवा सामान्य दालहरू सामान्य बिहान बेलुका खाने, दुईपल्ट खाने होइन, अब यस्तो खालको गर्न सक्छ सबैभन्दा मान्छेले
सकिन्छ? औषधि सुरु गरिदिने गरिसकेपछि पनि अब मुख बार्नु त पर्छ, तर एकदमै स्ट्रिक्टली चाहिँ त्यस्तो गर्नुपर्ने
देखिँदैन। अनि अब हालैको अनुसन्धानहरूले यो युरिक एसिडको बारेमा मान्छेहरू जो युरिक एसिडका रोगी छन् उनीहरूको बारेमा त्यस्तो नयाँ कुरा केही पत्ता लगाएको पनि छ कि?
नयाँ कुरा के छ भन्दाखेरि अब युरिक एसिडलाई चाहिँ क्रिस्टल डिजिज भन्छ, क्रिस्टल डिपोजिसन डिजिज। यसमा चाहिँ दुई खालको हुन्छ, एउटा चाहिँ ट्रु क्रिस्टल्स हुन्छ, अर्को फल्स क्रिस्टल्स भन्ने हुन्छ। र यसमा जम्मा हुने क्रिस्टल्सलाई हामीले मोनोसोडियम मोनोहाइड्रेट क्रिस्टल्स भन्छौँ र अर्को चाहिँ हुन्छ यसरी जम्मा भएको क्रिस्टल्स जम्मा भएको अवस्थालाई गाउट भनियो. त्यस्तै अर्को अवस्था हुन्छ स्युडो गाउट. स्युडो गाउटमा चाहिँ क्याल्सियमको चाहिँ क्रिस्टल्सहरू जम्मा हुन्छ जुन जसको लक्षण चाहिँ गाउटको जस्तै हुन्छ तर डायग्नोसिस जुन इन्भेस्टिगेसन हुन्छ डायग्नोस्टिक मोडालिटिजहरू हुन्छ त्यसबाट चाहिँ यो चाहिँ छुट्याउन सकिन्छ
तर अनुसन्धानले चाहिँ अब जस्तो बिरामीहरूलाई चाहिँ के भनेको छ मतलब यस्तो खानुहुन्छ यस्तो खानु हुँदैन अथवा यस्तो गर्नुपर्छ यस्तो गर्नु हुँदैन भनेर नयाँ रिसर्चहरू भइरहेको हुन्छ नि त मेडिकल साइन्समा यस्तोले के भनेको छ डाक्टर सर यो चाहिँ केही छ कि तपाईँको इन्फर्मेसनमा नयाँ केही
नयाँ इन्फर्मेसनमा खानाको बारेमा त त्यति भेटेको छैन मैले तर ड्रग्सहरूको बारेमा चाहिँ नयाँ नयाँ इन्फर्मेसन आइराखेको हुन्छन्. अब हामीले प्रायः युज गर्ने ड्रग्स भनेको चाहिँ एनएसएआइडी भन्छौँ नन स्टेरोइडल एन्टी इन्फ्लामेटरी ड्रग्स. अब त्यो चाहिँ एक्युट अवस्थामा युज हुन्छ. पछि क्रोनिक गाउट छ भने हामीले एउटा त युरिकोस युरिक ड्रग्स भन्छौँ युरिक एसिडलाई मिर्गोलाबाट चाहिँ फाल्न मद्दत गर्ने एउटा ड्रग्स हुन्छ. अर्को चाहिँ युरिक एसिड बन्नै कम गर्ने चाहिँ औषधि हुन्छ. यी औषधिहरूको बारेमा चाहिँ नयाँ नयाँ रिजल्ट्सहरू चाहिँ आइराखेको हुन्छ.
जस्तो कि मान्छेहरू बिरामी भयो युरिक एसिड भइसके पछाडि अब मान्छेहरूको मन जिब्रो त त्यस्तै हो. अब मलाई मासु खान मन लागेको छ भन्छन् कोही खसीको मासु खान्छन् कोही कुखुराको मासु खान्छन्. यो मासुहरू चाहिँ मान्छेले कस्तो कस्तो खानु हुन्छ कस्तो खालको मासु खानु हुँदैन के छ यो युरिक एसिडको बारेमा?
मासु चाहिँ रातो मासुले युरिक एसिड बढाउँछ. बढी रातो मासुमा प्रोटिन बढी हुन्छ जसले गर्दाखेरि युरिक एसिड बढ्छ. रातो मासु चाहिँ नखानु भन्ने चाहिँ हुन्छ. त्यस्तै माछा पनि सकेसम्म नखाने. रातो मासु त्यस्तै अङ्ग भएका मासुहरू जस्तै हामीले भन्छौँ कलेजो मिर्गौला यस्ता मासुहरू चाहिँ खानु
सेतो मासु जस्तै कुखुराको मासु अब त्यो खान मिल्छ त्यसले खासै
के खासै गर्दैन
भने चाहिँ अल्कोहल अनि अब यो रातो मासु
गेडागुडी
दाल यस्तो खालको कुराहरूमा मान्छे सजग हुनु पऱ्यो. यो एक्सर्साइजहरूसँग चाहिँ कस्तो मान्छेले कस्तो गर्नुपर्छ एक्सर्साइज चाहिँ युरिक एसिड भइसकेपछि?
एक्सर्साइज जस्तो
दौडिने कुद्ने अथवा चाहिँ योगा गर्ने जिम गर्ने कस्तो हुन्छ? यो जिम गर्न सक्छ सक्दैन मान्छेले के हुन्छ यसबारेमा?
जिम गर्न नसक्ने भन्ने त होइन. कस्तो हुन्छ भन्दा त अब एक्युट गाउट भएको अवस्थामा यसले चाहिँ जोइन्टलाई खालि इन्फ्लामेसन गराउँछ. जोइन्ट रातो भएको हुन्छ सुन्निएको हुन्छ दुखेको हुन्छ र पछि क्रोनिक गाउटमा चाहिँ यसले जोइन्टमा जुन क्रिस्टल्स भने अघि त्यो क्रिस्टल्स डिपोजिट भएर जोइन्ट डिफर्मिटी गर्न सक्ने अवस्था हुन्छ. त्यसैले सामान्य खालको एक्सर्साइज गरिराख्यो आफ्नो शरीर लाई चाहिँ सामान्य व्यायाम गरिराख्यो भने त्यो क्रिस्टल्सहरू डिपोजिसन हुन अलि कम हुनसक्छ र जोइन्ट डिफर्मिटी हुनबाट चाहिँ जोइन्टलाई चाहिँ बिग्रिनबाट चाहिँ बचाउन सकिन्छ.
भनेपछि सामान्य एक्सर्साइजहरू गर्दा खासै केही फरक पर्दैन. अब त हेभी ठुल्ठुलो चाहिँ डम्बेलहरू उठाउने ठुलो एक्सर्साइजहरू
त्यस्तो गर्नुपर्छ भने
त्यस्तो गर्दा राम्रो पनि नहुनसक्छ होइन. यो उमेर चाहिँ कस्तो छ? कुन उमेरदेखि चाहिँ युरिक एसिडको लक्षण देख्न सक्छ? जस्तो 10 वर्षकै लागि पनि हुनसक्छ कि अथवा चाहिँ 20 वर्ष पछाडि हुने? अब यो कस्तो खालको यो चाहिँ मैले भोलेको
हुनसक्छ. युरिक एसिड अब सानो उमेरमा हुँदैन भन्ने त होइन. अब कुनै शरीरमा भएको इन्जाइम डिफिसियन्सीको कारण भएको छ भने सानो उमेरदेखि पनि
5-6 वर्षकै लागि पनि
हुनसक्छ. र पछि अब सामान्यतया रिसर्चहरूले देखाएको चाहिँ 40 वर्ष कटेपछि युरिक एसिड चाहिँ बढ्न थाल्छ र त्यसका लक्षणहरू पनि देखिन थाल्छ.
भनेपछि अब यो संसारमा अब जस्तो नेपालमा यो युरिक एसिडको समस्याहरू कस्तो देखिन्छ अथवा बाहिर वर्ल्ड संसारभरि कस्तो छ यसको अवस्था के छ?
युरिक एसिड
कति पीडित छन् यसबाट?
युरिक एसिडको अवस्था कस्तो छ भन्दा अब 1000 जनामा लगभग 2-3 जनालाई युरिक एसिड हुन सक्ने भन्ने
देखाइएको छ. हाम्रो लगभग कार्यक्रमको निर्धारित समय पनि सकिन आँटिसकेको छ. तपाईँले आफ्नो अमूल्य समय दिएर हाम्रो यो न्युयोर्कबाट सञ्चालित अनलाइन रेडियोलाई टाइम दिनुभएकोमा म तपाईँलाई व्यक्तिगत तर्फबाट र हाम्रो रेडियो सञ्चालक सहदीप पौडेलको तर्फबाट पनि हार्दिक कृतज्ञता व्यक्त गर्दै आजको कार्यक्रम यहीँ समाप्त पार्न चाहन्छु. समय दिनुभएकोमा डाक्टर सर तपाईँलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. हवस् त, धन्यवाद, नमस्कार.
हजुर, धन्यवाद.
स्वास्थ्य छलफलमा आज हाम्रा साथी रोमन अधिकारीले डाक्टर सुमन अधिकारीसँग युरिक एसिडको बारेमा छलफल गर्नुभयो. युरिक एसिडको लक्षण, यसबाट सावधान हुनुपर्ने विषयहरू र अन्य सामान्य विषयमा उहाँहरूले छलफल गर्नुभयो। यो स्वास्थ्य छलफलमा गरिएको सामान्य छलफल हो। यही छलफलको आधारमा तपाईँले कुनै पनि औषधिहरू उपचारहरू लिने दिने गर्नुहुँदैन। आफ्नो स्वास्थ्यमा देखिएका विभिन्न समस्याहरूको बारेमा र जिज्ञासाको बारेमा तपाईँले आफ्नो निजी चिकित्सकसँग भेटेर थप जानकारी लिनुपर्ने हुन्छ। हाम्रो उद्देश्य स्वास्थ्यको बारेमा सामान्य जानकारी दिनु मात्रै हो, तपाईँको रोगको निदान गर्नु होइन। स्वास्थ्य छलफल मार्फत हामीले तपाईँलाई आफ्नो शरीरको बारेमा, सामान्य रोग निदान र त्यसको उपचारको बारेमा सचेत गराउनु मात्रै यो कार्यक्रमको उद्देश्य हो। आफूलाई लागेको अन्य जिज्ञासाहरू, आफूलाई लागेका अन्य समस्याहरूको बारेमा आफ्नो चिकित्सकहरूलाई लेखी पठाउनुहोस् र सामान्य जानकारीहरूको बारेमा तपाईँ हामीलाई पनि लेखी पठाउन सक्नुहुन्छ। हामी सम्बन्धित स्वास्थ्य विज्ञहरूसँग भेटेर तपाईँको प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ। स्वास्थ्य छलफल सुन्नुभएकोमा धेरै धन्यवाद।
फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू, फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू। उन्नति गर प्रगति गर हिमाली स्वरहरू, उन्नति गर प्रगति गर हिमाली स्वरहरू।